सगरमाथा नेपालको हो। अहिलेसम्म त हाम्रो भविष्यमा थाहा छैन, गुगल म्यापमा छिमेकी मुलुकतिर देखाउँछ अरे। संसारको सबैभन्दा उच्च शिखर, सबैभन्दा उच्च शिखर हाम्रो हो र हामी सगरमाथाको देशको मान्छे भन्दा गर्व लाग्छ। पृथ्वीमा भएका कुराहरू, प्राय कुराहरू मानिसहरूले भागभन्डा गरिसकेका छन्। यहाँसम्म हाम्रो यो जग्गा, यो क्षेत्र, यो भूभाग, यो डाँडा, यो खोला, यो सागर, यहाँसम्म कि माथिको आकाश पनि कसैको स्वामित्वमा छ। मिल्ने भए त चन्द्रमालाई पनि भागभन्डा गरिसक्ने थिए, तर हालको सम्झौताहरू अन्तर्गत कसैले पनि यसको भूभागलाई आफ्नो बनाउन मिल्दैन। तर के तपाईँलाई थाहा छ सबै कुराको मालिक, यी सबै कुराको मालिक को हुनुहुन्छ? वास्तवमा पृथ्वी र त्यसमा भएका जो जति जे जति छन् ती सबै परमप्रभुका हुन्। हाम्रो वचन खण्डले पनि यही भन्छ। यदि तपाईँसँग बाइबल छ भने कृपया मसँगै भजन सङ्ग्रह 24 खोल्नुहोस्। भजन सङ्ग्रह 24। भजन सङ्ग्रह बिचमा, बाइबलको बिचमा खोज्नुभयो भने पाउनुहुन्छ। आफ्नो नजिकको मित्रहरूलाई यदि उहाँले पाउनुभएको छैन भने खोज्न सहायता गर्नुहोला। भजन सङ्ग्रह 24। म तपाईँहरूले आफ्नो बाइबल खोलेर काखमा राखेको र वचनमा ध्यान दिएको चाहन्छु। सबैजनाको सेवाको निम्ति म यसलाई पाठ गरिदिन्छु। भजन सङ्ग्रह 24, दाउदको भजन। पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्। संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नुभएको छ र पानीको गहिराईमा त्यसलाई स्थापित गर्नुभएको छ। परमप्रभुको डाँडामा को उक्लन सक्ला र उहाँको पवित्र स्थानमा को खडा हुन सक्छ? त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झुटो कुरामाथि शपथ खाँदैन, त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले हे याकुबका परमेश्वर तपाईँको दर्शन खोज्दछन्। सेला। हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ। हे प्राचीन ढोका हो, उच्च हो र महिमाका महाराजा तीबाट प्रवेश गरून्। महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लडाईँमा पराक्रमी हुनुहुन्छ। हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ। हे प्राचीन ढोका हो, शिर उठाओ र महिमाका महाराजा तीबाट प्रवेश गरून्। महिमाका यी महाराजा चाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला। हामी आजको खण्डबाट परमेश्वरको बारेमा तिनवटा कुराहरू हेर्नेछौँ, जुन वचनका तिनवटा बुदाहरू हुनेछन्। परमप्रभु सार्वभौम सृष्टिकर्ता, पद 1 र 2। परमप्रभु सार्वभौम सृष्टिकर्ता, अथवा तपाईँले सार्वभौम सृष्टिकर्ता मात्रै लेख्न सक्नुहुन्छ। त्यसै गरी परमप्रभु धर्मी उद्धारकर्ता, पद 3 छ। धर्मी उद्धारकर्ता र तेस्रो परमप्रभु महिमाका महाराजा, पद 7-10। पहिलो सार्वभौम सृष्टिकर्ता, द सॉवरिन क्रिएटर, पद 1 र 2। दोस्रो धर्मी उद्धारकर्ता, द राइचियस सेभियर, पद 3 र तेस्रो महिमाका महाराजा, द किङ अफ ग्लोरी, पद 7-10. सार्वभौम सृष्टिकर्ता, धर्मी उद्धारकर्ता, महिमाका महाराजा. म सुरुमै बताउन चाहन्छु कि भजन सङ्ग्रह 24 स्पष्ट रूपमा मसीहीको बारेमा हो. यो मसीही भजन हो. यसले स्पष्टसँग ख्रिस्टको बारेमा बताउँछ, जसको लेखक दाऊद हुन्. अनि भजन सङ्ग्रह 22, 23, र 24 सँगै राखेर हेर्ने गरिन्छ. भजन सङ्ग्रह 22 क्रुसको बारेमा बताउँछ, उद्धारकर्ता जो मर्नुभयो. र भजन 23 गोठालोको बारेमा बताउँछ, जसले डोर्याउनुहुन्छ, अगुवाई गर्नुहुन्छ. र भजन सङ्ग्रह 24 महिमाको राजाको बारेमा बताउँछ, जसले सबैमाथि शासन गर्नुहुन्छ. तर संसारलाई हेर्दा परमेश्वरले शासन गर्नुहुन्छ जस्तो देखिँदैन. यहाँ त आफूले शासन गरेको देखिन्छ. कोही कसैको शासनमा बस्न नचाहेको देखिन्छ. यो मेरो, त्यो तेरो, यो फलानाको, त्यो चिलानाको, यो देशको, त्यो देशको. तर हाम्रो खण्डको पहिलो वाक्यांशले अर्कै भन्छ. एकचोटि फेरि हेरौँ न. पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्. संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्. के तपाईँले कहिल्यै यो पृथ्वी र त्यसमा भएका सबैको वास्तविक मालिक को होला भनेर विचार गर्नुभएको थियो? अब स्वाभाविक रूपमा आउने प्रश्न भनेको, पृथ्वी र त्यसमा भएका सबै, संसार र त्यसमा बास गर्ने सबै कसरी परमप्रभुको भयो? उदाहरणको लागि, तपाईँसँग भएका कुनै पनि कुरा कसरी तपाईँको भयो? चाहे त्यो लाउने कुरा होस्, चाहे त्यो खाने कुरा होस्, तपाईँको लुगाफाटा, तपाईँको जुत्ता, तपाईँको घडी, मोबाइल, पर्स, शृङ्गार सामग्री, मनोरञ्जनका सामग्री, घराइसी सामग्री, सवारी साधन, घर, जग्गा, सम्पत्ति, यहाँसम्म कि तपाईँको नाम पनि. तपाईँले कुनै पनि कुरा कसरी आफ्नो बनाउनुहुन्छ? कुनै पनि कुराको स्वामित्व लिने प्रक्रिया के हो? त्यहाँ केही प्रक्रियाहरू छन् जसद्वारा तपाईँले कुनै कुराको स्वामित्व लिनुहुन्छ अथवा कुनै कुरा तपाईँको हुन्छ. एउटा भनेको तपाईँले पाउनुहुन्छ, तपाईँलाई दिइन्छ, चाहे त्यो पैतृक सम्पत्ति होस् वा उपहार. र अर्को भनेको तपाईँले कमाउनुहुन्छ, तपाईँले खरिद गर्नुहुन्छ. र त्यसरी अर्को भनेको तपाईँले बनाउनुहुन्छ. बनाउनु भनेर मैले यहाँ सृजना अथवा आविष्कारको कुरा गर्दैछु. पाएर, किनेर अनि सृजेर तपाईँ कुनै कुरालाई आफ्नो बनाउनुहुन्छ. अरू पनि तरिकाहरू, माध्यमहरू त्यहाँ होलान्, तर यी तीन माध्यम भने सायद हामी यी कुराहरूसँग एकदम परिचित छौँ. अब पृथ्वी र त्यसमा भएका कसरी परमप्रभुको भयो, अनि यो परमप्रभुको हो भनेर चाहिँ हामीलाई कसरी थाहा भयो? किनकि पद 1 त्यही भन्छ होइन, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्. कसले उहाँलाई यो सबै दियो, वा कसबाट उहाँले यो सबै पाउनुभयो, वा कसबाट उहाँले यो सबै किन्नुभयो? दुई पदले हामीलाई यसको जवाफ दिन्छ, यसरी दिन्छ. किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नु भएको छ र पानीहरूको गहिराईमा त्यसलाई स्थापित गर्नुभएको छ. अनि सृष्टिको यो विवरण भरपर्दो छ भनेर हामीलाई थाहा छ, किनकि पृथ्वीमा जमिन अथवा भूमि भन्दा पानीको भाग 2 गुणाभन्दा बढी छ. अनि पक्कै पनि आधार ठुलो हुनुपर्छ होइन. अनि यो पढ्दै गर्दा तपाईँलाई पक्कै पनि उत्पत्तिमा भएको सृष्टिको बारेको वर्णन याद आयो होला. उत्पत्ति 1:1-2, आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो. पृथ्वी आकार बिनाको र शून्य थियो, अथवा समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो. परमेश्वरले उज्यालो र अँध्यारो बनाउनुभयो, परमेश्वरले अन्तरिक्ष बनाउनुभयो, पृथ्वी, भूमि र समुद्र बनाउनुभयो. भूमिलाई वनस्पति र पशुहरू, आकाशलाई पंक्षीहरू, समुद्रलाई माछाहरूले उहाँले भर्नुभयो. अनि परमेश्वरले भन्नुभयो 26 पदमा, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाऊ, समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। यो चाहिँ सुरुको योजना थियो। परमप्रभुले सबै कुरा बनाउनु भयो, त्यसमा मानव जाति पनि पर्छ। त्यसको अर्थ तपाईँ र मलाई पनि उहाँले बनाउनु भएको र हामी उहाँका हौँ। अनि हामीसँग साथै संसारका मानिसहरूसँग जो जति छन्, जे जति छन्, सबै परमप्रभुका हुन्। उहाँले त केवल हामीलाई उहाँको प्रतिनिधित्व गर्दै अधिकार गर्ने जिम्मेवारी मात्र दिनुभएको हो। हामी मानव जाति त केवल भण्डारीहरू मात्र हौँ, बगैँचाको मालिक उहाँ हुनुहुन्छ, हामी त केवल माली मात्र हौँ। हाम्रो जिम्मेवारी त्यसको गोडगाड र हेरचाह गर्नु हो। प्रियहरू, हामी परमेश्वरका हौँ र हामी उहाँको उद्देश्यको निम्ति संसारमा छौँ, हाम्रो आफ्नै निम्ति होइन। हामीलाई बनाउनु हुने र हामीलाई बचाउनु हुने उहाँ नै हुनुहुन्छ। त्यसैले अब हामी उहाँको महिमाको निम्ति जिउनुपर्छ। सबै कुरा परमेश्वरको हो अनि हामी भण्डारीहरू मात्रै हौँ भने स्वाभाविक रूपमा उठ्ने प्रश्न भनेको, हामी कस्तो भण्डारे? विश्वासयोग्य कि बैमानी? परमेश्वरले तपाईँलाई जे सुम्पिनु भएको छ, के तपाईँ त्यसप्रति विश्वासयोग्य हुनुहुन्छ? चाहे त्यो सानोभन्दा सानो कुरा अथवा जिम्मेवारी नै किन नहोस्, आफ्नो पैसा, आफ्नो समय, पेसा, पढाइ, सिप, सम्बन्ध, सेवकाई, सिरत्व, अभिभावकत्व र अगुवाई, के तपाईँ विश्वासयोग्य हुनुहुन्छ यी सबै कुराहरूमा? परमप्रभु सार्वभौम सृष्टिकर्ता र प्रभु हुनुहुन्छ, उहाँ मालिक हुनुहुन्छ। परमप्रभुले बनाउनु भएको सबै कुरा असल थियो, तर अब मानिस उहाँको अधीनमा रही विश्वासयोग्य भण्डारी बन्नुको साटो आफै मालिक बन्न चाह्यो र परमेश्वरको भलाइमा शङ्का गरी उहाँ विरुद्ध पाप गरी विद्रोह गर्यो। त्यसकारण अब त्यो सम्बन्ध बिग्रियो। सृष्टिपछि त्यहाँ घटेको घटनाले गर्दा पद तिनको जन्म भयो। पद तिनको प्रश्नलाई यसले जन्मायो। परमप्रभुको डाँडामा को उक्लन सक्ला? यहाँ पक्कै पनि रक क्लाइम्बिङको कुरा भइरहेको छैन, यहाँ ट्रेकिङ जाने कुरा भइरहेको छैन। परमप्रभुको डाँडा वा पर्वतले अक्सर परमेश्वरको मन्दिरलाई प्रतीकत्व गर्छ। यसैया 2:2-3 पदमा यसरी लेखिएको छ, पछिल्ला दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ, डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ र सबै जातिहरू त्यहीँ ओहिरिएर आउनेछन्। धेरै मानिसहरूले आएर भन्नेछन्, आओ हामी परमप्रभुको पर्वत याकुबका परमेश्वरको भवनमा जाउँ, उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ ताकि हामी उहाँको बाटोमा हिँड्न सकौँ। व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरुसलेमबाट निस्कनेछ। सियोनलाई परमप्रभुको पर्वत भनिएको छ, जहाँ परमेश्वरको भवन अर्थात् मन्दिर स्थापना गरिएको थियो। यरुसलेम आफै डाँडामा बसालिएको सहर थियो, जसलाई सियोन पनि भनिन्छ, र परमेश्वरको मन्दिर यरुसलेममा निर्माण गरिएको थियो। तर दाउदले यो भजन लेख्दै गर्दा यरुसलेमको मन्दिरको स्थापना भएको थिएन, किनकि त्यो मन्दिर त दाउद आफैले निर्माण गर्ने इच्छा गरेका थिए। तर परमेश्वरले दाउदलाई त्यो निर्माण गर्नबाट रोक्नुभयो र पछि दाउदको छोरा सुलेमानले त्यो भवनको निर्माण गरे। दाउदले यहाँ परमेश्वरको पर्वत होरेबको विषयमा प्रस्थान 3 भएको र पहिलो राजा 19 एलिया भागेर गएको होरेब पर्वतको विषयमा र उहाँको पवित्र स्थान अर्थात् उजाड स्थानमा मूसाले निर्माण गरेको भेट हुने पालको विषयमा कुरा गरिरहेका छन्। होरेब पर्वत तपाईँलाई थाहा नभए पनि तपाईँलाई पक्कै सिनै पर्वत थाहा छ, र होरेब चाहिँ सिनै पर्वतको पुरानो नाम हो, प्राचीन नाम हो, कि मोसा आफ्नो ससुराको भेडा भाका चराउँदै होरेबसम्मै पुगे र त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमेश्वरका दूत तिनी कहाँ प्रकट हुनुभयो, जुन कुरा हामी प्रस्थान 3 अध्यायमा पढ्न पाउँछौँ। परमप्रभुको डाँडामा र पवित्र स्थानमा के भएको थियो भनेर त्यसको बारेमा हामी पहिला हेरौँ, त्यसपछि हामीलाई यी प्रश्नहरूको अर्थ अझ बुझ्नलाई सजिलो हुन्छ अनि अझ धेरै यी प्रश्नहरू हाम्रो निम्ति सान्दर्भिक हुनेछन्। इस्रायलीहरू मिश्रबाट निस्केर आएको 3 महिनापछि उनीहरू सिनैको उजाड स्थानमा आइपुग्छन्। मूसा परमेश्वर कहाँ जान्छन् र उहाँले तिनलाई पर्वतबाट अराउनुहुन्छ कि कसरी उहाँले तिनीहरूलाई छुटकारा दिनुभयो र तिनीहरूलाई आफ्नो करारको जाति बनाउनुहुन्छ र आफ्नो बहुमूल्य निजी धन बनाउनुहुन्छ र तिनीहरू उहाँको निम्ति पुजारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछ। अब यही कुरा नै मूसाले इस्रायलीहरूलाई भन्नुपर्ने थियो र परमेश्वरले तिनीहरूलाई दिनुहुने आज्ञाहरू ग्रहण गर्न आफैलाई शुद्ध पार्नुपर्ने थियो। यो परमेश्वरले 10 आज्ञा दिनुभन्दा अगाडिको कुरा हो। तिनीहरूसँग तयारीको लागि 2 दिन थियो। आज र भोलि तिनीहरूले आफैलाई शुद्ध गर्नुपर्ने थियो र तेस्रो दिनको निम्ति तिनीहरू तयार रहनुपर्ने थियो, किनकि तेस्रो दिन सिनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्ने परमप्रभु आउँदै हुनुहुन्थ्यो। परमप्रभुले मूसालाई भन्नुभयो, तैँले चाहिँ मानिसहरूको निम्ति चारैतिर यसो भनेर बार लगाउनु, होसियार बस, तिमीहरू पर्वतमाथि नजानु र त्यसका सिमाना पनि नछुनु। जसले पर्वत छुन्छ त्यो निश्चय नै मारिनेछ, कसैले पनि त्यसलाई नछुनु, तर ढुङ्गाले वा काँडले हानेर त्यसलाई मार्नु, पशु होस् वा मानिस, त्यो जीवित रहने छैन। तुरही लामो गरी बज्दा तिनीहरू पर्वतसम्म आउन्। मूसाले मानिसहरूलाई शुद्ध गरे, तिनीहरूले आफ्नो लुगा धोए र तिनीहरूलाई स्त्रीहरूबाट अलग रहने मूसाले आज्ञा दिए। तेस्रो दिन जब बिहान भयो तब पर्वतमा चट्याङको गडाङगुडुङ आवाज सुरु भयो, बिजुली चम्कियो र बाक्लो बादल पर्वतमा उठ्यो, तुरैको अति चरको स्वर सुनिन थाल्यो, छाउनी भएका सबैजना थरथर कामे, परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सिनै पर्वत बिल्कुलै धुवै धुवाले भरियो। पर्वतबाट धुवा भट्टीबाट निस्क्यो र सारा पर्वत जोडसित काम्न लाग्यो अनि परमेश्वरले आफ्नो 10 आज्ञा आफ्नो मानिसहरूलाई दिनुभयो। जब सारा मानिसहरूले गर्जन बिजुली र तुरेको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे तब तिनीहरू थरथर काँपे र टाढै उभिरहे। तिनीहरूले मूसालाई भने, तपाईँ हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौँ, तर परमेश्वर हामीसित नबोलुन् नत्र त हामी मर्नेछौँ। अब त्यो सन्दर्भलाई ध्यानमा राखेर पद 3 पहिलो प्रश्नलाई फेरि विचार गरौँ, यसलाई फेरि पढौँ। परमप्रभुको डाँडामा को उक्लन सक्ला? त्यसै गरी परमेश्वरले पवित्र स्थानको निर्माणको लागि आज्ञा दिनुभयो र त्यसको निर्माणको घटना तपाईँलाई याद छ। जब मूसाले पवित्र स्थान र वेदीको काम समाप्त गरे तब भेट हुने पाल बादलले छोप्यो र परमप्रभुको महिमाले पवित्र स्थान भरियो अनि मूसा भेट हुने पालमा पस्न सकेनन् किनकि त्यो बादल त्यसमा बसिरह्यो र परमप्रभुको महिमाले पवित्र बासस्थान भरियो। अब फेरि पद 3 दोस्रो प्रश्नलाई विचार गरौँ, र उहाँको पवित्र स्थानमा को खडा हुन सक्छ? पद 3 खोजेको को हुनसक्छ? पद 3 खोजेको मानिस कस्तो हो त? हामीलाई थाहा छ कि परमेश्वरले नचाहनु भएसम्म कोही पनि परमेश्वर कहाँ आउन सक्दैन अनि पतनको कारणले यो कुरा पूर्ण रूपमा असम्भव भएको छ। परमेश्वरले नै पहिलो कदम चाल्नुपर्छ, उहाँले नै माध्यम जुटाउनुपर्छ, आफ्नो गुणहरूसँग सम्झौता नगरी उहाँले नै मापदण्ड तोकिदिनुपर्छ। परमेश्वर कहाँ आउनको निम्ति परमेश्वरले नै अनुमति दिनुपर्छ। अब परमेश्वरले कस्तो मानिस चाहनुहुन्छ त? उसमा हुनुपर्ने योग्यता अथवा गुणहरू के हुन्, वा परमेश्वरले तोकिदिनु भएको मापदण्डहरू के हुन्? 4 यसको जवाफ हामीलाई दिन्छ। त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झुटो कुरामाथि शपथ खाँदैन। तपाईँहरूलाई थाहा छ भने भजन सङ्ग्रह 15 यसको विस्तृत जवाफ हामीलाई दिन्छ। यसले यसरी भन्छ, जसको चाल निर्दोष छ र जसले ठिक ठिक काम गर्छ र हृदयबाट सत्य बोल्छ, जसले आफ्नो जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको बिगार गर्दैन र आफ्नो साथीभाइको अपवाद फैलाउँदैन, जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ तर परमप्रभुको भय मान्नेहरूलाई आदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बदल्दैन, जसले आफ्नो रुपैयाँ ब्याजमा लाउँदैन र निर्दोषको विरुद्धमा घुस लिँदैन। तर चार पदले दिएको, 24 अध्यायको चार पदले दिएको जवाफ पनि स्पष्ट छ। त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झुटो कुरामाथि शपथ खाँदैन। अङ्ग्रेजीमा क्लिन ह्यान्ड्स र प्योर हार्ट, सफा हात र शुद्ध हृदय भनेको छ। पक्कै पनि यहाँ हाइजिन अथवा सरसफाइ सम्बन्धी कुरा भइरहेको छैन। शुद्ध हृदय भन्ने बित्तिकै तपाईँलाई अर्को कुनै कुरा सायद याद आउँछ। डाँडाको उपदेशमा यसुले मती 5:8 भन्नुभएको छ, धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। अब यहाँ निर्दोष हात र निर्मल हृदय भनेर के भन्न खोजेको याद गर्नुहोस् त। डाँडाको उपदेशमा यसुले पुरानो करारको सही अनुवादन र सही अनुप्रयोगलाई उजागर गरिदिनुभयो, उहाँले बताइदिनुभयो। किनकि त्यो बेलामा वास्तवमा मानिसहरूले यसलाई सरसफाइ हाइजिन सम्बन्धी विधि बनाई पालन गरिरहेका थिए र विश्वास गर्थे कि आफूलाई सफा गरे पुग्छ। तर उहाँले ख्रिस्टले बताउनुभयो कि वास्तवमा सफा गर्नुपर्ने चाहिँ हृदय हो। किनकि मानिसले व्यवहारद्वारा मात्र होइन विचारद्वारा पनि पाप गर्छ। मानिसको हातले मात्र होइन, मानिसको हृदयले पनि पाप गर्छ। अनि वास्तवमा हृदयको कुरा हातद्वारा प्रकट हुन्छ। परमेश्वरको मापदण्ड अनुसारको मानिस भनेको त्यो व्यक्ति जसका कार्यहरू निर्दोष छन्, अर्थात् पापमय छैनन्। न त उसले व्यवहारमा न त सोचाइमा पाप गरेको छ। उसले आफ्नो हृदयलाई निर्मल अर्थात् शुद्ध राखेको छ। उसले आफ्नो विवेकलाई शुद्ध राखेको छ। परमेश्वरले एक सिद्ध धर्मी जनको माग गरिरहनु भएको छ, जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ। हामीलाई थाहा छ बाइबलले दाउदलाई परमेश्वरको हृदय अनुसारको मानिस भनेर उल्लेख गरेको भए तापनि हामीलाई थाहा छ कि दाउदले यहाँ आफ्नो बारेमा कुरा गरिरहेको छैन, किनकि उनले बत्सेबासँग व्यभिचार गरे र सम्भवतः त्यो बलात्कार थियो। उनले हित्ती उरियाको हत्या गरे। त्यसैले न त उनको हात निर्दोष थियो, न त उनको हृदय नै निर्मल थियो। त्यति मात्र होइन, पद 4 थप मापदण्ड अर्थात् योग्यता पनि त्यहाँनिर राख्छ कि जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले आफ्नो र जसले झुटो कुरामाथि शपथ खाँदैन। एकजना व्यवस्थाका अध्यापक अर्थात् गुरुले यीशुको परीक्षा गर्ने विचारले उहाँलाई जब सोधे, गुरुज्यू व्यवस्थामा महान आज्ञा कुन हो, उहाँले तिनलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार यिनै दुई आज्ञाहरू। पक्कै पनि पद 4 अनुसार त्यो व्यक्तिले सम्पूर्ण व्यवस्था पूर्ण रूपमा पालन गरेको हुनुपर्छ। उसले आफ्नो मनलाई मूर्तितिर लगाएको हुनुहुँदैन, जसको अर्थ उसले उसको परमेश्वरसँगको सम्बन्ध ठिक हुनुपर्छ, जसले परमेश्वरलाई सारा हृदय प्राण समझले प्रेम गरेको हुनुपर्छ र उसले झुटो कुरामाथि शपथ खाएको हुनुहुँदैन। त्यसको अर्थ उसको अरूसँगको सम्बन्ध ठिक हुनुपर्छ, जसले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गरेको हुनुपर्छ। अब हाम्रो निम्ति प्रश्न भनेको प्रियहरू, आफ्नो सृष्टिकर्तासँगको सम्बन्ध, तपाईँको सम्बन्ध कस्तो छ? समय बनाउनु हुनेसँगको तपाईँको समय कस्तो छ? अरूसँगको तपाईँको सम्बन्ध कस्तो छ? के तपाईँलाई यी अरूहरू को हुन् भनेर थाहा छ? के तपाईँलाई चर्चका अरू सदस्यहरूको बारेमा थाहा छ? उनीहरू कहाँबाट आएका हुन्, कहाँ बस्छन्, के गर्छन्? अरूलाई नजानिकन तपाईँ कसरी प्रेम गर्नुहुन्छ? बाइबलको अनुसार प्रेम भावना होइन, यो शब्द होइन, तर यो कार्य हो जुन देखिन्छ। अनि तपाईँ भौतिक रूपमा सँगै नभइकन प्रेम गर्न असम्भव छ। यसले तपाईँ भौतिक रूपमा सँगै हुने कुराको माग गर्छ। त्यसैले त हामी चर्च जीवनलाई प्राथमिकता दिन्छौँ, चर्च जीवनलाई हामी जोड दिन्छौँ। तपाईँले सङ्गतिमा भेट्दा बाहेक अर्को सदस्यसँग सँगै समय बिताउनु भएको अन्तिम पटक कहिले थियो? अब एकछिन विचार गरौँ, के तपाईँले पद चारले तोकिदिएको मापदण्ड अनुसारको व्यक्ति भेट्नुभएको छ? मैले त्यस्तो व्यक्तिलाई भेटेको छैन। र हामी आफैसँग इमान्दार हुने हो भने हामीलाई थाहा छ कि हामी त्यो व्यक्ति होइन, म त्यो व्यक्ति होइन, न त तपाईँ नै। तर मलाई त्यस्तो व्यक्तिको बारेमा थाहा छ जसले यसरी भन्नुहुन्छ, म व्यवस्थालाई रद्द गर्न होइन तर त्यसलाई पुरा गर्न आएँ। उहाँ अधिकारीहरूद्वारा जाँचिनुभयो तर पनि निर्दोष ठहरिनुभयो। यसैले उहाँको बारेमा यसरी बताउँछन्, उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो। त्यसै गरी हिब्रूको लेखकले उहाँको बारेमा यसरी बताउँछ, हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। परमप्रभु जुन याहवेबाट अनुवाद गरिएको परमेश्वरको नाउँ हो, उहाँले आफैलाई मोसासँग म हुँ जो म हुँ भनेर चिनाउनु भयो। उहाँले म हुँ भन्नुभयो, आई एम, उहाँले म थिएँ भन्नुभएन, आई वाज भन्नुभएन, जसको अर्थ उहाँ सधैँभरि अस्तित्वमा हुनुहुन्छ, उहाँ आफैमा सर्वसम्पन्न हुनुहुन्छ, उहाँ आफ्नै शक्तिद्वारा अस्तित्वमा हुनुहुन्छ, उहाँ सार्वभौम परमेश्वर हुनुहुन्छ। र हामीलाई थाहा छ कि येशूले आफैलाई म हुँ भनेर धेरै पटक चिनाउनु भयो र यही म हुँ भनेर आफैलाई चिनाउने वचन परमेश्वर आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै पनि थोक उहाँ बिना बनिएन। पृथ्वीलाई समुद्रमाथि बसाल्नुहुने र पानीहरूको गहिराईमा त्यसलाई स्थापना गर्नुहुने उहाँ नै हुनुहुन्छ। हामीलाई थाहा छ केवल परमेश्वरले मात्र परमेश्वरको मापदण्ड पुरा गर्न सक्नुहुन्छ। परमेश्वर पूर्ण हुनुहुन्छ, त्यसैले उहाँले सिद्धताको माग गर्नुहुन्छ, किनकि उहाँले आफ्नो गुणहरूसँग सम्झौता गर्न सक्नुहुन्न। हाम्रो हात निर्दोष छैन न त हाम्रो हृदय नै निर्मल छ, किनकि हामी सबैले पाप गरेका छौँ र परमेश्वरको महिमासम्म पुग्न चुकेका छौँ। हामीले परमेश्वरको मापदण्डलाई पुरा गरेका छैनौँ अनि हामी त्यसलाई पुरा गर्न सक्दैनौँ। हामी आफ्नो शक्तिमा परमेश्वरसँगको सम्बन्ध सुधार गर्न सक्दैनौँ। हामी आफैलाई परमेश्वरको सामु निर्दोष ठहराउन सक्दैनौँ, परमप्रभुको डाँडामा उक्लन सक्दैनौँ, उहाँको पवित्र स्थानमा खडा हुन सक्दैनौँ। यदि तपाईँ आफ्नो यो अवस्थालाई देखेर निराश हुनुहुन्छ भने म तपाईँलाई बताउन चाहन्छु कि तपाईँ निराश हुनु पर्दैन, किनकि परमेश्वरले येशूलाई संसारमा हाम्रो उद्धार गर्न पठाउनु भएको छ। येशू परमेश्वरको डाँडामा उक्लिसक्नु भएको छ, उहाँ महापवित्र स्थानमा प्रवेश गरिसक्नु भएको छ। येशू आजभन्दा 2000 वर्ष पहिले मानवको रूपमा कन्याबाट जन्म लिई यस संसारमा आउनुभयो। येशूले हाम्रो सट्टामा सिद्ध आज्ञाकारिताको जीवन जिउनुभयो र सबै व्यवस्था पुरा गर्नुभयो र हाम्रो पाप बोकी हाम्रो पापको साटो परमेश्वरको धार्मिक न्याय र क्रोधलाई सहँदै क्रुसमा मर्नुभयो। उहाँ गाडिनुभयो र मरेको तेस्रो दिनमा मृत्युमाथि विजय भई पुनर्जीवित भएर आफैलाई मानिसहरू कहाँ प्रकट गर्नुभयो। उहाँ स्वर्गमा फर्किजानुभयो र परमेश्वरको दाहिनेतिर विराजमान हुनुभयो। उहाँलाई नै स्वर्ग र पृथ्वीमा सम्पूर्ण अधिकार दियो। अब क्रिसमा उनीहरूको निम्ति दण्डको आज्ञा छैन, किनकि तिनीहरू मृत्युबाट जीवनमा सरिसकेका हुन्छन्। अब हामी आफैलाई ठिक बनाएर परमेश्वरको अघि निर्दोष ठहरिँदैनौँ। तर ख्रिस्टमा विश्वास गरेर परमेश्वरको सामु निर्दोष ठहरिन्छौँ। ख्रिस्टको खातिर परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुन्छ। त्यसैले प्रिय मित्रहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ अझै दोषी हुनुहुन्छ। उद्धार पाउने, परमेश्वरको सामु धर्मी ठहरिने एउटै मात्र माध्यम भनेको ख्रिस्टमा हुनु हो। यदि तपाईँले अझसम्म, अहिलेसम्म पापबाट फर्केर येशूमा भरोसा गर्नुभएको छैन भने म तपाईँलाई विन्ती गर्छु, आजै त्यसो गर्नुहोस्। किनकि भोलिको बारेमा हामीलाई थाहा छैन, अनि मृत्युपछि कुनै मौका बाँकी हुने छैन। बाँकी हुनेछ त केवल न्याय, र परमेश्वरको न्यायले तपाईँलाई अनन्त मृत्यु अर्थात् अनन्त नरकमा, अनन्त कष्टमा पुर्याउनेछ। विन्ती छ, आजै आफ्नो पापबाट पश्चाताप गरी ख्रिस्टमा विश्वास गर्नुहोस्। अनि अब जसले त्यसो गर्छन्, पद पाँचले हामीलाई भन्छ, त्यसले परमप्रभुबाट आशीर्वाद पाउनेछ र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। प्रियहरू, परमेश्वरले यही येशूलाई स्वर्गीय स्थानहरूमा आत्मिक आशिषहरूले आशीर्वाद दिनुभयो। परमेश्वरले येशूलाई निर्दोष ठहराउनु भयो। त्यसैले अब ख्रिस्टमा उनीहरूलाई परमेश्वरले आशीर्वाद दिनुभएको छ र तिनीहरूलाई परमेश्वरले निर्दोष ठहराउनु भएको छ, किनकि परमेश्वर तिनीहरूको उद्धारकर्ता हुनुहुन्छ। अब परमेश्वरद्वारा उद्धार पाएका मानिसहरूले परमेश्वरको खोजी गर्छन्, किनकि उनीहरूको परमेश्वरसँगको बिग्रिएको सम्बन्ध अब ठिक भएको छ। अब उनीहरू आफ्नो मन मूर्ततिर होइन तर याकुब अर्थात् इस्रायलको परमेश्वरतिर लगाउँछन्, परमेश्वरको दर्शन खोज्छन् अर्थात् उहाँको चाह गर्छन्। यसको अर्थ केवल तिनीहरूले मात्र, जोहरू नयाँ गरी जन्मिएका छन्, जसलाई परमेश्वरले निर्दोष ठहराउनु भएको छ, परमेश्वरलाई खोज्न, भेटाउन र जान्न सक्छन् तिनीहरूले मात्रै। र पद छ पछि सेला तपाईँले देख्नुहुन्छ, जसको प्रयोग भनेको रोकिएर विचार गर्नको निम्ति गरिन्छ। सात पद र नौ पद, अनि आठ पद र दस पद, ती पदहरूमा एउटै कुराहरू दोहोरिएको छ, र बाइबलमा कुनै कुरालाई जोड दिनु छ भने त्यसो गरिन्छ। विशेष कुरा जुन महत्त्वपूर्ण छ त्यसलाई पाठक श्रोताहरूले नछुटाउन् भन्ने उद्देश्यले यस्तो गरिन्छ। त्यसैले यहाँ सात र आठ पदको कुराहरू नै नौ र दस पदमा दोहोऱ्याइएको छ। सात र नौ पदमा त्यहाँ स्पष्ट आज्ञाहरू छन्, त्यहाँ केही कुराहरू गर्न तिनीहरूलाई भनिएको छ, किनकि महिमाको महाराजा आउँदै हुनुहुन्छ। यो करारको सन्दुक दाउदको सहर यरुसलेममा ल्याउँदै गरिएको सन्दर्भ हो, र यो भजन वास्तवमा त्यो समारोहको निम्ति रचना गरिएको थियो भन्ने विश्वास गरिन्छ। त्यसैले यसलाई यसरी क्रमबद्ध गर्न सकिन्छ, महिमाको राजा अथवा महाराजाको आगमन हुँदैछ र यसरी उर्दी जारी हुँदैछ। हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्च हो, र महिमाका महाराजा तीबाट प्रवेश गरून्। अनि कसैले पर्खालभित्रबाट यसरी सोध्छ, महिमाका महाराजा को हुनुहुन्छ? र राजाको तर्फबाट कसैले जवाफ दिन्छ, परमप्रभु जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लडाइँमा पराक्रमी हुनुहुन्छ। अनि यही क्रम पुनः दोहोरिन्छ। महिमाको महाराजाको आगमन हुँदैछ, त्यसैले उहाँको स्वागतको निम्ति तयारी गर्ने, उहाँलाई स्वागत गर्ने आज्ञा त्यहाँ दिइँदैछ। किन तिनीहरूलाई स्वागतको निम्ति तयारी गर्न भनिएको छ? किनकि तिनीहरू तयार छैन, तिनीहरूको शिर उठेको छैन, तिनीहरू निराश छन्, र वास्तवमा तिनीहरूलाई सान्त्वन पाउन अथवा ढाडस पाउनको निम्ति त्यहाँनिर उत्साह दिएको छ, किनकि महिमाको महाराजाको आगमन हुँदैछ। फेरि पनि यो महिमाको महाराजा को हुनुहुन्छ? र आठ पदले नै हामीलाई यसरी जवाफ दिन्छ कि सर्वशक्तिमान परमप्रभु नै महिमाका महाराजा हुनुहुन्छ। उहाँको बारेमा हामीलाई के थाहा छ? उहाँ सर्वशक्तिमान परमप्रभु हुनुहुन्छ। अब उहाँमा तिनीहरूले शान्त हुन पाउन सक्छन्, किनकि उहाँ सामर्थ्य र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लडाइँमा पराक्रमी हुनुहुन्छ, उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। हामी भजन पनि गाउँछौँ, दुष्टहरू गठन भए पनि सारा स्वर्गले रक्षा गर्नेछ, नरकको द्वार विजय हुने छैन, कारण युद्ध प्रभुको हो। वास्तवमा इस्रायलीहरू करारको सन्दुक लिएर युद्धमा गएको घटना तपाईँहरूलाई याद होला। त्यसको अर्थ परमेश्वर आफै युद्धमा जानुहुन्थ्यो र विजयी रूपमा युद्धबाट फर्किएर यहाँनिर आउँदै हुनुहुन्छ र उहाँको स्वागत गरिनुपर्छ। र अन्तत यो भविष्यवाणी पाम सन्डे अथवा खजुरको आइतबार यरुसलेममा भएको येशूको विजयी प्रवेशमा पुरा भयो। तर हामीलाई थाहा छ कि येशूको समयका पुजारी र मानिसहरूले यो भजन गाए तापनि, जुन उनीहरूले आफ्नो सभाघरमा गाउने गर्थे हप्ताको पहिलो दिन, तिनीहरूले गाएको कुरा भने तिनीहरूले गरेनन्। तिनीहरूले येशूलाई आफ्नो सहरमा सहरभित्र स्वागत गरे पनि तिनीहरूले वास्तवमा उहाँलाई स्वागत गरेनन्, जसको अर्थ तिनीहरूले उहाँलाई तिनीहरूको हृदयमा र तिनीहरूको जीवनमा स्वागत गरेनन्। वास्तवमा उहाँ यसरी भित्र आउन चाहनुहुन्छ, तपाईँलाई बचाउन र परिवर्तन गर्न उहाँ तपाईँको जीवनमा आउन चाहनुहुन्छ। तपाईँले गर्नुपर्ने भनेको महिमाको महाराजालाई तपाईँको जीवनमा स्वागत गर्नु हो। के तपाईँले राजा येशूलाई आफ्नो जीवनमा स्वागत गर्नुभएको छ? येशू तपाईँको परिवारमा, तपाईँको चर्चमा भएर पनि तपाईँको जीवनमा नहुन सक्नुहुन्छ। तपाईँको जीवनलाई हेरेर के अरूहरूले तपाईँको जीवनको राजा येशू हुनुहुन्छ भनेर पुष्टि गर्न सक्छन्? कि तपाईँ आफै तपाईँको जीवनको राजा हुनुहुन्छ, आफ्नो मर्जीको मालिक, आफ्नो सहजतामा मात्र उहाँलाई पछ्याउने? र अन्तत भजन सङ्ग्रह 24 हामीलाई व्यवस्था गर्न नमिल्ने प्रश्नसँग छोड्दछ। महिमाको महाराजा को हुनुहुन्छ? यो प्रश्नको जवाफ तपाईँको जीवन र मृत्युसँग जोडिएको छ। उहाँ सेनाहरूका परमप्रभु, सार्वभौम सृष्टिकर्ता, धर्मी उद्धारकर्ता, महिमाका राजा हुनुहुन्छ। के उहाँ तपाईँको उद्धारकर्ता हुनुहुन्छ? के उहाँ तपाईँको राजा हुनुहुन्छ? आउनुहोस् प्रार्थना गरौँ।